नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै विष्णु विश्वकर्माको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया, स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
ठिक ढंगले तटबन्ध व्यवस्थापन नगरेका कारण तराई डुबानमा परेको गृहमन्त्री थापाको भनाई, पीड़ितको समस्या नसुनी बाढ़ी प्रभावित जिल्लाबाट फर्कियो सरकारी टोली।
नयाँ आर्थिक वर्षसँगै सरकारका विभिन्न योजना कार्यान्वयनमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन भए पनि अन्यल कायमै।
मालवस्तु तथा ढुवानीको अनुगमन प्रणालीको शुभारम्भ, उद्योगी व्यवसायी असन्तुष्ट।
आजदेखि नै लामो दूरीका ढुवानीहरूमा पनि अनिवार्य रूपले वेबमा आधारित यो व्यवस्था लागू हुँदा असहजता सृजना गरेको छ।
दक्षिण एसियाका झण्डै 60 लाख नागरिक बाढ़ीको जोखिममा, विपदको पूर्व तयारी नगरे ठूलो जनधनको क्षति हुने रेडक्रसको चेतावनी।
र विश्वकप फुटबलको दोस्रो चरणको छनौटमा नेपाल कठिन समूहमा।
थाहा भयो हो यो के आइएमई पे? जे पे गर्दा पनि आइएमई पे, आइएमई पे भए चाहियो के?
थोरै बचत धेरै कायदा, बिमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। गृहमन्त्री रामबहादुर थापाले बाढ़ीले प्रदेश दुईमा सधैँ जसो पीड़ा दिने भएकाले यसको स्थायी समाधान खोज्नु आवश्यक रहेको बताउनु भएको छ। उहाँले भारतीय बाँध उत्पन्न समस्याको समाधानबारे पहल भइरहेको भन्दै नेपालभित्र रहेका नदीको तटबन्ध राम्ररी गर्नुपर्ने जरूरी रहेको बताउनुभयो। गृहमन्त्री थापाले यस वर्षको बाढ़ीको विपदमा उद्धारको काम सकिएकाले अब सरकार पुनर्निर्माणमा लागेको बताउनु। यस्तै उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मधेसलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्ण रूपले बन्द गर्नुपर्ने बताउनुभयो। प्रदेश दुईको बाढ़ी प्रभावित जिल्लाको निरीक्षणपछि आज जनकपुर धाम विमानस्थलमा आयोजित छलफल कार्यक्रममा उहाँले चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरन्त बन्द हुनु आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र उत्पन्न विपदको स्थायी समाधानका लागि संघीय सरकारको सहयोगका लागि आग्रह गर्नुभयो।
रौतहटमा बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गर्न पुगेका मन्त्री र पूर्व प्रधानमन्त्री सहितको टोली पीड़ितलाई नभेटी काठमाडौँ फर्किएको छ। हेलिकप्टरबाट गएर गौरको पुरे नवामा रहेको सेनाको गनमा स्थानीय प्रशासनसँग क्षति र बाढ़ीको अवस्था बुझेर टोली फर्किएको हो। बाढ़ी पीड़ित नजिकै भए पनि गृहमन्त्री रामबहादुर थापा, उप प्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, विकास समितिका सभापति कल्याणी खड्का, राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा, नेकपाका प्रदेश दुईका संयोजक प्रभु शाह लगायतको टोलीले उनीहरूलाई भेटेनन्। यस्तै पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बाढ़ी र डुबानबारे जानकारी लिन रौतहट जानुभएको छ।
बाढ़ी र डुबानले घर, अन्नपात, लत्ता कपड़ा सबै क्षति गरेका प्रभावित अहिले त्रिपाल मुनि छन्। त्रिपालको ओत घर जस्तो सहज छैन। वर्षापछि बाढ़ी, पहिरो र डुबानले 25 जिल्लाका नागरिक प्रभावित भएका छन्। सरकारले प्रभावित नागरिकका लागि राहत वितरण तथा सुरक्षित बसोबासका लागि आवश्यक पहल शुरू गरे पनि बाढ़ी प्रभावितको दैनिकी भने अझै सहज भइसकेको छैन। राहत वितरणको काम पनि प्रभावकारी हुन नसकेको बाढ़ी प्रभावितको गुनासो छ। उज्यालोका जिल्ला सहकर्मीहरूको सहयोगमा मदन पौड्यालको रिपोर्ट।
न हमनिके राहत मिलल, न एको को ढौआ मिलल, तो हमसे की करू, चाउ चाउ देलक त खैली है, आ भूजा भरी चिवड़ा 10 रुपया के किन गई तो उहे खैली मात्र हो गई कुछ न।
रौतहट को दुर्गा भगवती गांव पालिका 5 बड़हरवा का किशोर पंडित परिवार सहित तिरपाल में बस्ते आउनु भएको छ। कति बेला पेटभरी खान पाइएला भन्ने आश छ। स्थानीय पालिका विभिन्न संघ संस्थाबाट हात परेको चाउचाउ चिउरा दालमोट पनि परिवारमा बाँडेर खाँदा भोक मर्दैन। बाढीले घरभित्र राखिएका धेरै जसो सरसामग्री फेरि प्रयोग नहुने गरी नाश भएका छन्। पण्डित जस्तै विस्थापित भएका नागरिकको घरमा अझै चुलो बल्न सकेको छैन। तिरपालभित्र स्कूल तथा संघ संस्थामा आश्रय लिएर बसेका प्रभावितले जनप्रतिनिधि तथा सरकारले राहत वितरणमा ढिलासुस्ती गरेको गुनासो पोखेका छन्। वर्षै पछि आउने बाढीले सुकुम्बासी बनेकाहरूको त झन बिजोग अवस्था छ। विराटनगरका श्रवण राय।
त्यो सुनवाई गर्दैन कसैले, हामी के कहाँ जानु सुकुम्बासी बस्ने वर्षमा जग्गा छ नि के छ।
बाढी र डुबानबाट प्रदेश 1 र 2 सबैभन्दा धेरै प्रभावित भएका छन्। विस्थापित तथा प्रभावितलाई खान र बस्न समस्या छ। सम्बन्धित पालिका राहत वितरणका लागि तथ्याङ्क र क्षतिको विवरण खोज्न जुटेका छन्। विधि र प्रक्रियामा अल्झिएका पालिकामा विपद व्यवस्थापन कोष परिचालन हुन सकेको छैन। जसोतसो ज्यान जोगाएका प्रभावितको हालचाल बुझ्न जानेहरूको लर्को छ। तर मन्त्री र नेताहरू रित्तो हात आएर आश्वासन मात्रै दिएर फर्किएको रौतहटको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताको गुनासो छ।
आज चाहिँ अब मन्त्रीजीहरू आउनुभयो, रित्तै हात आउनुभयो अनि जानुभयो। उहाँ कुनै बाढ पीडितसँग प्रभावितसँग उहाँहरूको भेटघाट छैन। उहाँ स्थानीय तपाईँको सुरक्षा प्रमुखहरूसँग भेटेर उहाँ फर्किनुभयो। त्यो बाहेक चाहिँ अब हामीसँग पनि उहाँहरूको सम्पर्क भएको छैन र केही लिएर पनि आउनु भएको छ।
ओडादेखि केन्द्रसम्म पालिका र सरकार बीचमा समन्वय गर्न जिल्ला विपद व्यवस्थापन समितिलाई सक्रिय पारिएको छ। पालिका र जिल्लाको समन्वय अभाव तथा क्षमता स्तरले कहीँ कतै समस्या भएको हुन सक्छ भन्नुहुन्छ गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल।
जहाँ आवश्यकता छ त्यहाँ पुर्याउने र फेरि थप आवश्यकताको सम्बोधन गर्ने, त्यो चाहिँ स्थानीय तह र जिल्लाबाट हुने हो। यो केन्द्रलाई सबै कुरा थाहा पनि हुँदैन, सङ्घलाई धेरै कुरा थाहा पनि हुँदैन। त्यसैले यसमा स्थानीय तहको क्षमता र जिल्लाको क्षमताले पनि काहीँ काहीँ फरक, अर्को एउटा जिल्ला र अर्को जिल्ला, एउटा तह र अर्को तहमा फरक भन्ने देखिन सक्छ।
विपद व्यवस्थापनको मुख्य जिम्मेवारी पालिकाकै दायित्व हो। सरकारले पनि राहत वितरणमा एकद्वार नीति लिएको छ। त्यसैले प्रभावित क्षेत्रका पालिकाले नै राहत वितरणको काम प्रभावकारी बनाउन ध्यान दिनुपर्ने खाँचो छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मञ्जुश्री फाइनेंस लिमिटेड मा निक्षेपमा आकर्षक ब्याज दर
1 वर्ष मुद्दतीमा 10.75% र 2 वर्ष मुद्दतीमा 11% सम्म ब्याज दर, साथै बचत खातामा 8.5% सम्म ब्याज दर।
नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त मञ्जुश्री फाइनेंसमा छिटो छरितो र सरल कर्जा। मञ्जुश्री फाइनेंस लिमिटेड,
नयाँ बानेश्वर, नारायणगढ, बुटवल, नेपालगंज, धनगढ़ी, इटहरी, विराटनगर, धरान, वीरगंज र पोखरा।
आजको युग विज्ञान र प्रविधिको युग, अबको शिक्षा प्राविधिक शिक्षा।
प्राविधिक शिक्षा अध्ययनका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
एसई एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा कृषि तर्फ आईएससी एजी बाली विज्ञान र पशु विज्ञान, इन्जिनियरिङ तर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल र कम्प्युटर ओभरसियर,
स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ असिस्टेन्ट र स्टाफ नर्सका साथै टीएसएलसी तह तर्फ 18 महिने भेटनरी जेटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति साउन 12 गतेसम्म, प्रवेश परीक्षा साउन 22 गते। थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 421-261, 524-986,
मोबाइल 98-550-60-768, 98-550-60-769।
+2 विज्ञान परीक्षा दिएका विद्यार्थीका लागि स्नातक तहतर्फ कृषि
भेटनरी इन्जिनियरिङ र स्वास्थ्यका शैक्षिक कार्यक्रमको भर्ना प्रक्रिया समेत शुरू हुन गइरहेको छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले ठिक ढंगले तटबन्ध व्यवस्थापन नगरेका कारण तराई डुबानमा परेको गृहमन्त्री थापाको भनाई, पीड़ितको समस्या नसुनी बाढ़ी प्रभावित जिल्लाबाट फर्कियो सरकारी टोली, राहत नपाएको बाढ़ी प्रभावितको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। आजदेखि आर्थिक वर्ष 2076-77 शुरू भएको छ। नयाँ आर्थिक वर्षको शुरूआतीसँगै बजेटमा उल्लेख गरिएका सरकारका विभिन्न योजनाहरू पनि कार्यान्वयनमा आएका छन्। गएको जेठमा सार्वजनिक गरिएको आर्थिक वर्ष 76-77 बजेटमा कर्मचारीको तलब वृद्धि, ज्येष्ठ नागरिकको भत्ता वृद्धि, सामाजिक सुरक्षा योजना, भेहिकल ट्राफिकिङ सिस्टम लगायतका व्यवस्थाहरू आजदेखि कार्यान्वयनमा आएका छन्। यस्तै इन्टरनेटमा 13% शुल्क वृद्धि, विभिन्न सामानमा भन्सार शुल्क वृद्धि, निजी तथा सरकारी सबै कर्मचारीलाई प्यान अनिवार्य लगायतका व्यवस्था पनि लागू भएको छ।
यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम पनि कार्यान्वयनमा आएको छ। योजना कार्यान्वयनमा देखिएका नीतिगत, कानूनी एवं प्रक्रियागत समस्या समाधानका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि 2075 परिमार्जनसहित यो योजना कार्यान्वयनमा आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। पहिले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमा समाहितलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउने भनिएको थियो, तर अहिले यो व्यवस्थालाई परिमार्जन गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा समाहित भएकाका लागि सामाजिक सुरक्षा कोष ऐच्छिक गरिएको सहसचिव घिमिरेले बताउनुभयो। साउन 1 गते अर्थात आजदेखि आउने नयाँ श्रमिकको हकमा भने सामाजिक सुरक्षा कोष अनिवार्य बनाइएको छ। कोषले गर्ने लगानी सम्बन्धी कार्यविधि निर्माणको क्रममा रहेको छ। सामाजिक सुरक्षा कोषमा न्यूनतम तलबको जम्मा 31% रकम जम्मा हुन्छ, रोजगारदाताका तर्फबाट 20% र श्रमिकका तर्फबाट 11% रकम कोषमा जम्मा हुने व्यवस्था गरिएको छ। जसमध्ये 28.33% रकम पेन्सन योजनाका लागि र बाँकी 2.67% श्रमिकले मातृत्व सुरक्षा, बिरामी हुँदाको सुविधा, उपचार खर्च तथा व्यवसायजन्य रोग लागेमा श्रमिकले खर्च लगायतका सेवा सुविधा पाउने व्यवस्था छ। अहिलेसम्म 3700 प्रतिष्ठानका झण्डै 20,000 श्रमिक कोषमा सूचीकृत भएको कोषले जनाएको छ। अहिले पनि धेरै रोजगारदाता कोषमा सूचीकृत हुने नहुने बारे अन्यलमै रहेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले 60 वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा बोल्दै कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुले 60 वर्ष उमेर पुगेका कर्मचारीले मात्रै पेन्सन पाउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो। उहाँले 58 वर्षमा पेन्सन पाउने सरकारको प्रस्ताव आफ्नो पार्टीले स्वीकार गर्न सक्ने पनि बताउनुभयो।
हामीले 58 होइन 60 नै गरौँ त, पेन्सन जाने 60 गर्यौं भने छिटो पेन्सन पनि पठाउने, यता नयाँ कर्मचारीले पनि व्यवहार थप्ने, पेन्सनको पनि बढ्दै जाने हो भने त टोटल व्यवहार बढिरहेछ नि। त्यसकारण 58 60 गर्न जरुरी छ। यसले एकातिर व्यवहार घटाउँछ राज्यको, त्यसकारणले 60 गर्नु पर्यो। त्यसित जोडिन्छ यो सबै थप्ने व्यवहारहरू पनि। हामी रिटायरमेन्टमै नयाँ व्यवहारको सुरुवात त गरिदिइहाल्छौँ त, त्यसकारण 75% दिने जुन पेन्सन हो त्यसलाई र नयाँलाई गर्दा त 175 व्यवहार एकसाथ थप्दैछौँ हामी, त्यसलाई 2 वर्ष त घटाउँ।
बैठकमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले निजामती कर्मचारीको पेन्सन वृद्धि गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो।
तलब बढाउँ भन्ने कुरा पनि हामी असहमति गर्छौँ, अनि निवृत्ति भर्न गराउनेमा भरि हामी जोड गर्छौँ। यस्ता विषयहरू अन्तर सम्बन्धित जोडिएका छन् कि यसँग रिलेटेड अरू कुरा पनि छन्, यस्ता कुराहरूमा पनि हाम्रो ध्यान जाओस्।
सरकारले आवश्यक पूर्वाधारको विकास नगरी माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भीसीटीएसकै शुरू गरेको भन्दै उद्योगी व्यवसायीले असन्तुष्टि जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारले सामान्य जानकारी र पूर्वाधारको आवश्यक तयारी समेत नगरी उद्योगी व्यवसायमाथि नै अल्झन आउने गरी हतारमा भीसीटीएस प्रणालीको शुभारम्भ गरेको भन्दै असन्तुष्टि जनाएका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा शुभारम्भ कार्यक्रममा सहभागी भएका नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले स्थानीय ढुवानीकर्तालाई मारमा पार्ने गरी प्रणाली लागू गरिएको भन्दै असन्तुष्टि जनाउनु भयो। उहाँले अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई सेवा 3 महिनासम्म परीक्षण कालको रूपमा मात्रै अनुगमन गर्न पनि माग गर्नुभयो।
आजदेखि नै लामो दूरीका ढुवानीहरूमा पनि अनिवार्य रूपले वेबमा आधारित यो व्यवस्था लागू हुँदा उद्योगी व्यवसायीहरूको कारोबार केन्द्रहरूमा विषय वस्तुहरूबारे ज्ञानको अभाव, प्रविधिमा पारङ्गतता एवं कम्प्युटर इन्टरनेट आदि पूर्वाधारको अभावले व्यावसायिक गतिविधिहरू सञ्चालन गर्न असहज हुने हुँदा हाल यो प्रविधिलाई केही समयको लागि परीक्षण कालको रूपमा सञ्चालन गर्न नेपाल चेम्बर अफ कमर्स माननीय मन्त्रीज्यूमा विनम्र अनुरोध गर्दछु।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि व्यवसायीहरूलाई पर्याप्त जानकारी दिएर मात्रै यो प्रणाली देशभर लागू गराउन सरकारसँग आग्रह गर्नुभएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले कर्मचारीहरूको कार्यशैलीमा परिवर्तन नभएसम्म देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनै नसकिने बताउनु भएको छ। मन्त्री यादवले सरकारले लिएको समृद्धिको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीलाई सचेत गराउनुभयो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको 32 वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पलाई पूरा गर्ने गरी काम गर्न कर्मचारीहरू प्रतिबद्ध हुनुपर्ने पनि स्पष्ट पार्नुभयो।
सरकारले पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिवास बुटोल खण्डमा नयाँ विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पार्ने भएको छ। यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटोल खण्डमा चितौन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने भन्दै नयाँ डीपीआर निर्माण गर्न लागि हो। यो रेलमार्गमा चारवटा प्याकेजमा अध्ययन भइरहेको विभागले जनाएको छ। चारै खण्डमा अध्ययनको काम झण्डै अन्तिम चरणमा पुगे पनि बर्दिवास बुटोल खण्डमा फेरि डीपीआर तयार पार्न लागि हो। चितौन राष्ट्रिय निकुञ्जभित्रबाट निर्माण गर्दा त्यसले निकुञ्जका वन्यजन्तु र बोट बिरुवालाई असर गर्ने भएपछि रेलमार्गका लागि नयाँ डीपीआर तयार गर्न लागिएको हो।
कैलालीको चिसापानीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाको मूल नहरमा पानी पठाउन शुरू गरिएको छ। कर्णाली नदीको चिसापानीमा निर्माण भएको आयोजनाको मुहान इन्टेकका आठवटा पानी नियन्त्रण गर्ने ढोकामध्ये तीनवटा ढोकाबाट परीक्षणका रूपमा पानी पठाइएको हो। आठवटा ढोकामध्ये पाँचवटा ढोका खोल्ने र बन्द गर्ने उपकरण राख्ने काम भइरहेको छ। मूल नहरमा परीक्षणका रूपमा पानी सञ्चालन गरिएको आयोजना प्रमुख मधुकर राणा मगरले बताउनुभयो। इन्टेकबाट पश्चिमतर्फ जाने 8.8 किलोमिटर मूल नहरको निर्माणको काम पूरा भइसकेको छ। सिंचाई आयोजनाबाट किसानको खेतसम्म नहर निर्माणको काम अहिले भइरहेको छ। रानी जमरा सिंचाई आयोजनाबाट यसै वर्ष 4.71 मेगावाटको विद्युत आयोजना निर्माण पूरा गरिने आयोजना प्रमुख मगरले बताउनुभयो।
कालीगण्डकीमा सञ्चालित जल यातायात स्टिमर सेवा बन्द भएको छ। नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले स्टिमर सेवा बन्द गरिएको हो। कालीगण्डकी ए जलविद्युत आयोजना निर्माणको क्रममा बनेको जलाशयमा यातायात सेवा स्थगित भएपछि पर्वत, स्याङ्जा र गुल्मीका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित बनेका छन्। व्यावसायिक रूपमा 19 वर्षदेखि स्टिमर चल्ने गरेको छ।
महोत्तरीमा बाढ़ीले बगाउँदा एकजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मटियानी नगरपालिका 9 बहुअरुवाका श्याम यादवका 8 वर्षीय छोरा पंकज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेलो, सुप्रिम इभेन्ट सोल्युसन।
सुन्नुहोस् न, मेरो घरमा बिहा हुँदैछ। सुप्रिम इभेन्ट सोल्युसनबाट के कस्तो सेवा पाउन सकिएला?
सुप्रिम इभेन्ट सोल्युसनबाट विवाह, एनिभर्सरी, बर्थडे तथा कुनै पनि औपचारिक कार्यक्रमहरूका लागि चाहिने सबै सामानहरू, स्टेज, टेन्ट, विभिन्न थरीका लाइट, साउन्ड सिस्टम, चाहिएको जस्तो फूल र कपडाको डेकोरेशन, भिडियो तथा फोटोग्राफी, लाइभ ब्यान्ड, डान्सर अनि डीजे तथा चिल्ड्रेन म्याजिक सो, गेम्स जस्ता विभिन्न सेवाहरू उपलब्ध गराउँछौ।
ओहो, यहाँबाट त सबै किसिमका सुविधाहरू उपलब्ध हुँदो रहेछ त। अब हामीलाई थप टेन्सन नै हुने भएन।
हजुर, हामी कहाँ यहाँहरूको लागि चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन्।
धन्यवाद सुप्रिम इभेन्ट सोल्युसनलाई मेरो समयको बचत गरिदिनु भएकोमा।
हजुरलाई पनि धन्यवाद हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा।
थप जानकारीका लागि सुप्रिम इभेन्ट सोल्युसन सानेपा मोबाइल 98644975 98644975 सम्पर्क गर्नुहोस् अनि हामी तुरुन्तै हजुर कहाँ नै आउनेछौँ। फेसबुक पेजमा सुप्रिम इभेन्ट सोल्युसनबाट पनि हेर्न सक्नुहुन्छ।
जहाँ हुन्छ सुप्रिम इभेन्ट सोल्युसन, त्यहाँ हुन्छ गजबको कार्यक्रम बिना टेन्सन।
तपाईको जापान जाने चाहना अब टेक्सस एजुकेशन एकेडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्।
हाम्रा विशेषताहरू
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन। प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक, काठमाडौँ। फोन नम्बर 42707010 42707010।
2020 जनवरी र अप्रिल इन्टेकका लागि भाषा कक्षाहरू, सेमिनार र इन्टरभ्यूका साथै नेट प्रिपरेसन कक्षा पनि सञ्चालन भइरहेको छ।
विभिन्न रेडियो स्टेशनबाट मेसीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पोखरामा लागू औषध प्रयोगकर्ताको साथबाट पेन गन बरामद भएको छ। पोखरा महानगरपालिका साथ बस्ने 24 वर्षीय सागर राणा भट्टको साथबाट प्रहरीले गनमा लाग्ने 7 राउण्ड गोलीसहित लागू औषध पनि बरामद गरेको छ।
संखुवासभाको भोटखोला गाउँपालिकामा कर्मचारी अभाव हुँदा काम गर्न समस्या भएको छ। पूरै गाउँपालिकाको कामका लागि एकजना मात्रै सचिव हुँदा सेवा प्रवाहमा समस्या भएको हो। दुर्गम ठाउँ भएकाले कर्मचारीहरू जान नमानेका गाउँपालिकाले जनाएको छ।
अबको 3 दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन्। केही ठाउँमा केही बेर भारी वर्षाको सम्भावना भए पनि लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका हुन्।
राष्ट्रिय मानवाधिकार आयोगले प्राकृतिक विपद प्रभावित क्षेत्रमा सहायताका लागि जुट्न सबैलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले आज विज्ञप्ति निकालेर प्रभावितलाई राहत वितरण गर्न र समन्वयका साथ सहायतामा जुट्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सबै समुदाय र सहयोगी संस्थासँग आग्रह गर्नुभएको हो।
चितवन राष्ट्रिय निकुञ्जमा गएको वर्ष एक वर्षमा 43 वटा गैंडा मरेका छन्। एक वर्षमा यति धेरै गैंडा मरेको यो पहिलो तथ्याङ्क हो।
नेपालगंज भन्सार कार्यालयले गएको आर्थिक वर्षमा 12 अर्ब 33 करोड़ रूपियाँ राजस्व संकलन गरेको छ। भन्सार प्रमुख शान्तिराम निरोलाले गएको आर्थिक वर्षको लक्ष्य अनुसार राजस्व संकलन भएको बताउनुभयो।
काभ्रेको तेमाल गाउँपालिकाले बोधिचित्त उत्पादनको कार्यक्रमलाई प्राथमिकता दिएको छ। नेपालमा तामाङ समुदाय तथा चीनमा सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको बोधिचित्त माला आय आर्जनको राम्रो माध्यम भएकोले उत्पादनलाई जोड़ दिएको गाउँपालिकाका अध्यक्ष सलाम सिंह तामाङले बताउनुभयो।
आज साउने संक्रान्ति पर्व मनाइँदैछ। सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठिक कर्कट रेखा माथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। कृषि प्रधान देशमा मानव खाई मुरी उब्जाउने भन्ने कथन अनुसार आज असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलो मैलो पखाली घर परिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ।
मेरो पनि भन्नु छ।
आज साउने संक्रान्ति, यसै विषयमा तपाईँले दिनुभएका प्रतिक्रियालाई आजको मेरो पनि भन्नु छमा समेटेका छौं।
रुद्रकुमार खड्का लेख्नुहुन्छ, सानो छँदा गाउँमा अगुल्टो बालेर बेलुका झिलिमिली हुने गरी फाल्दा छुट्टै मजा आउँथ्यो। आजकल दाउरा नपाइने ठाउँमा छु, पाए पनि बाल्न र फाल्न मिल्दैन।
जानकी भट्टराई लेख्नुहुन्छ, केटाकेटी हुँदा लुतो फाल्न साह्रै रहर लाग्थ्यो। अगुल्टा सल्काएर चारै दिशा फाल्ने अनि एकैपटक ढिकी कुट्ने, जाँतो पिस्ने अनि बन्दुक पड्काउने गरिन्थ्यो। अहिलेको पिँढीलाई के हो लुतो फाल्ने थाहा नै हुन छोड्यो।
शिशिर गुरुङ भन्नुहुन्छ, झरी हिलोसँगै रोग व्याधि जितेर अब बाँचियो, हिउँद लाग्यो, चाडपर्वको आगमन भयो भन्ने संकेत साउने संक्रान्तिलाई बुझिन्छ।
विपिन सेजुवाल लेख्नुहुन्छ, आज संक्रान्तिको बेलुका आँगनमा भलाएको पातले छाएको सानो झुप्रो बनाएर अनार, भोगटी, अमिलो इत्यादि फलफूल चढाइन्थ्यो। पालामा बत्ती बालेर पूजा गरिन्थ्यो। बेलुकी पल्ला तल्ला गाउँलेलाई लुत्तो लैजाई भन्दै पाखुरो दुख्ने गरी अगुल्टो फालिन्थ्यो। ब्यारेकमा बन्दुक पड्काएको सुनिन्थ्यो। आमैले सेलरोटी हालिदिनुहुन्थ्यो। परम्परागत खानेकुरा खाइन्थ्यो। खुब रमाइलो मानिन्थ्यो। यो त अहिले एकादेशको कथा जस्तै लाग्छ।
कटेल कान्छा नाम राखेका साथी शुभकामना दिँदै भन्नुहुन्छ, मनको कालो मैलो फ्यालेर अलि सुन्दर दीप बालेर मुस्कुराइरहनुहोला, हाँसिरहनुहोला यो साउने संक्रान्तिको शुभकामना।
संक्रान्तिलाई रोपाई सकेर आराम लिएको र साउन 1 गते दिदी बहिनी बोलाएर रमाइलो गरी मनाइन्छ भन्नुहुन्छ नीलम कुँवर।
अनि ओम पाण्डेको प्रतिक्रिया छ, कसैलाई लुतो नआओस् अनि देशमा लुतो जस्तै गरी बसेको हत्या, हिंसा, भ्रष्टाचार जस्ता गतिविधि अन्त्य होस्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू वेदानन्द जोशी र बिना नेउपाने। नेपाल दर्पणमा अब विदेशका खबर। मुम्बई आक्रमणका अभियुक्त हाफिज सईद पाकिस्तानको लाहौरबाट पक्राउ परेका छन्। विद्रोही समूहको लागि सहयोग रकम जुटाएको विषयमा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उनलाई 30 दिनपछि अदालतमा पेश गरिनेछ। पाकिस्तानी प्रधानमन्त्री इमरान खान केही दिनपछि अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ। यसैबीच हाफिजको गिरफ्तारी हुनुलाई पाकिस्तानले विश्व समुदाय समक्ष विद्रोही समूहप्रति आफ्नो सरकार कठोर भएको संकेत देखाउन चाहेको विश्लेषण छ। भारतको मुम्बईमा सन् 2008 भएको घटनामा 174 जनाको ज्यान गएको थियो।
दक्षिण एसियाका झण्डै 60 लाख नागरिक बाढ़ीको उच्च जोखिममा रहेको पाइएको छ। अन्तर्राष्ट्रिय संस्था रेडक्रसका अनुसार अहिलेको मनसुनी समयमा दक्षिण एसियाका 60 लाख नागरिक बाढ़ीको खतरामा रहेका हुन्। रेडक्रसका अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले केही दिन यता लगातार परिरहेको पानीका कारण दक्षिण एसियाका सबै देश प्रभावित भएको बताउनुभयो। बाढ़ीले सबैभन्दा बढी भारतमा 10 लाख मानिस समस्यामा परेको रेडक्रसले जनाएको छ। भारतपछि बंगलादेश र नेपाल पनि बाढ़ीले प्रभावित भइरहेका छन्। रेडक्रसले बाढ़ी तथा पहिरोको पूर्व तयारी नगरे दक्षिण एसियामा जनधनको ठूलो क्षति हुन सक्ने पनि चेतावनी दिएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल सन् 2022 कतारमा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनौटका लागि समूह बीमा परेको छ। फिफाले आज सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह बीमा परेको हो। नेपालको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन्। दोस्रो चरणको छनौट आगामी 5 सेप्टेम्बरदेखि शुरू हुनेछ। दोस्रो चरणको छनौटमा 40 टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछन्। सबै टीमलाई 8-8 समूहमा विभाजन गरिएको छ। दोस्रो चरणको छनौटबाट 8 समूह विजेता र 4 उत्कृष्ट उपविजेता गरी 12 टोलीले एसियाको अन्तिम छनौट स्थान बनाउनेछन्। अन्तिम 12 छनौट भएका टोली सन् 2023 एसियन कपमा छनौट हुनेछन्। अन्य टोलीले छनौट खेल्नेछन्।
श्रीलंकामा भइरहेको 14 बीएफए वेस्ट एसिया कप बेसबल प्रतियोगिताबाट नेपाल बाहिरिएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा भारतसँग 8-0 पराजित भएपछि नेपाल आज समूह शरणबाट बाहिरिएको हो। यसअघि हिजो भएको खेलमा नेपाल साबिकको विजेता श्रीलंकासँग 13-0 फराकिलो अन्तरले पराजित भएको थियो। नेपाललाई हराएका भारत र श्रीलंका भने सेमी फाइनल प्रवेश गरेका छन्।
र क्यामरूनका प्रशिक्षक सिड्रोफ बर्खास्त भएका छन्। इजिप्टमा चलिरहेको अफ्रिका कप अफ नेसन्सको अन्तिम 16 बाहिरिएपछि क्यामरूनले मुख्य प्रशिक्षक लोरेन्स सिड्रोफलाई बर्खास्त गरेको हो। साबिकको विजेता समेत रहेको क्यामरून अन्तिम 16 नाइजेरियासँग 3-2 अन्तरले पराजित भएको थियो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
ठिक ढंगले तटबन्ध व्यवस्थापन नगरेका कारण तराई डुबानमा परेको गृहमन्त्री थापाको भनाई। पीड़ितको समस्या नसुने बाढ़ी प्रभावित जिल्लाबाट फर्कियो सरकारी टोली।
नयाँ आर्थिक वर्षसँगै सरकारका विभिन्न योजना कार्यान्वयनमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन भए पनि अन्यल कायमी।
मालवस्तु तथा ढुवानीको अनुगमन प्रणालीको शुभारम्भ। उद्योगी व्यवसायी असन्तुष्ट।
दक्षिण एसियाका झण्डै 60 लाख नागरिक बाढ़ीको जोखिममा। विपदको पूर्व तयारी नगरे ठूलो जनधनको क्षति हुने रेडक्रसको चेतावनी।
र विश्वकप फुटबलको दोस्रो चरणको छनौटमा नेपाल कठिन समूहमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथी नै साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र विष्णु विश्वकर्मा पनि विदा हुन्छौ। नमस्कार।